नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
आगामी शुक्रबार विश्वले वातावरण दिवस मनाउँदैछ। वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा जलवायुमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप विरुद्ध जनचेतना जगाउने, तत्सम्बन्धमा उचित व्यवहार गर्ने, विद्यमान कानूनहरूको समीक्षा गर्दै आवश्यक कानूनी प्रबन्ध र कार्यान्वयनतर्फ ध्यान आकर्षण गर्ने दिवसको मूल उद्देश्यका रूपमा रहेको छ। जुन 5 अर्थात् विश्व वातावरण दिवसलाई केन्द्रित गरी आजको कार्यक्रममा वातावरण सम्बन्धी नेपालको कानूनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, थप आवश्यकता लगायतका विषयमा केन्द्रित हुनेछौ। हाम्रा साथी सन्तोष रेग्मीले त्यस बारेमा वातावरणीय कानूनका जानकार एवं प्राध्यापक विजय सिंह सिजापतिसँग कुराकानी गर्नु भएको छ।
वातावरण भनेको समग्र चाहिँ नि यो पृथ्वी, जल, वायु र ब्रह्माण्डको सम्पूर्ण एउटा एकीकृत संयोगलाई चाहिँ नि इन्भाइरोमेन्ट अथवा वातावरण भनिन्छ।
समय क्रमसँगै यी विषयहरूलाई नियमन गर्नका लागि अथवा यी विषयहरूको सही सदुपयोग प्रयोग गर्नका सन्दर्भमा कानुनी व्यवस्थाहरू गर्न थालेको पाइन्छ। वातावरणसँग सम्बन्धित कानुनका अवधारणाहरू, पछिल्लो कानुनी व्यवस्था के छन्?
अब हेर्नुहोस्, अहिले विश्वव्यापी रूपमै वातावरणलाई संरक्षण सम्वर्धन गर्नको लागि अन्तर्राष्ट्रिय र विभिन्न राष्ट्रका मुलुकहरूले आफ्नो मुलुकमा चाहिँ नै विभिन्न कानुन र नियमहरू निर्माण गरेका छन्। त्यसै गरी नेपालमा पनि विभिन्न ऐन कानुनहरू निर्मित भएको देखिन्छ। जस्तो वातावरण संरक्षण ऐन 2053 नियमावली 54 लिएर विभिन्न ऐन नियमहरू छ। तर हामी कहाँ जति छ, एकातिर चाहिँ नि अझ कानुन बनाउन बाँकी नै छ, त्यसमा राज्यको ध्यान पुगेकै छैन। किनभने वातावरण संरक्षण ऐन बाहेक तपाईँको जल प्रदूषण, वायु प्रदूषण सम्बन्धी यो कम्प्रिहेन्सिभ लेजिस्लेसनहरू नेपालमा बन्न सकेका छैन। इन्डाइरेक्ट लेजिस्लेसनहरू धेरै छन्, तर त्यसको पनि चाहिँ नि उपयुक्त चाहिँ नि कार्यान्वयन पक्ष कमजोर देखिन्छ। त्यसमा भन्यो भने छोटोमा राज्यको चाहिँ नि ध्यान नै पुगेको छैन, म यति भन्न चाहन्छु। भएका कानुनहरूको पनि परिपालना भइरहेको छैन।
हजुर, संविधानले नै यसपालि वातावरणसँग सम्बन्धित विषयहरूमा ध्यान दिएको पाइएको छ। हाम्रो संविधानले स्वच्छ वातावरणको हक भनेको छ र त्यसको प्रदूषकबाट क्षतिपूर्ति पाउने चाहिँ सन्दर्भ छ। हाम्रो राज्यको नीतिमा पनि त्यो कुराहरू उल्लेख गरिएको छ। त्यसै गरी ती सबै कुराहरूलाई व्यवस्थित गर्न विभिन्न चाहिँ ऐन र नियमावलीहरू पनि बनाइएका छन्। यहाँले अघि उल्लेख गरेको वातावरण संरक्षण ऐनको सन्दर्भ त्यो हो, त्यसै गरी नियमावलीहरू पनि छन्। अन्तर्राष्ट्रिय अवस्थामा चाहिँ अहिले कस्ता खालका कानुनी व्यवस्थाहरू गरिएका छन्? हाम्रो बाहेक अन्य मुलुकहरूले गरेका कानुनी व्यवस्थाहरू,
अन्य मुलुकहरूले पनि जस्तो इन्डियाको लिने हो भने अब उनीहरूले पनि इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट, वाटर पोल्युसन प्रिभेन्सन एन्ड कन्ट्रोल एक्ट, एयर प्रिभेन्सन एन्ड कन्ट्रोल एक्ट, विभिन्न चाहिने ऐन कानुनहरू उनीहरूले हामीभन्दा पनि बढी रूपमा चाहिने कम्प्रिहेन्सिभ रूपमा चाहिने बनाएका छन्। त्यस्तै किसिमले चाहिने भन्ने भने अब बेलायत र अमेरिकाले पनि विभिन्न ऐन कानुनहरू यसमा निर्माण गरेका छन्। तर यसमा मैले के देख्छु भने मेरो विचारमा जति रूपमा चाहिने कानुनी व्यवस्था हुँदा हुँदै पनि नेपाल लगायत चाहिँ जति पनि मुलुकहरू छन्, चाहे त्यो ठुला राष्ट्र हुन् चाहे साना राष्ट्र हुन्, उनीहरूको त्यसको कार्यान्वयनको पक्षमा अथवा नागरिकको स्वच्छ र स्वस्थ वातावरणलाई चाहिँ नै हुने किसिमले चाहिँ जो संवैधानिक अथवा कानुनी व्यवस्था व्यवस्थित गरिएको छ, त्यस अनुरूप चाहिँ नि अझ कार्यान्वयन पक्ष ज्यादै कमजोर भएको देखिन्छ। फर इक्जाम्पल भनौँ न, अहिले इरान र चाहिँ नि अमेरिकाकै युद्ध भयो नि। अब यो युद्धले के गर्छ, यसले त पोल्युसन निर्माण गर्ने काम त गर्यो नि। त्यसो भएको हुनाले कानुन संविधान जे भए पनि हामीले आफ्नो आचरण र व्यवहारद्वारा पनि वातावरण संरक्षण र सम्वर्धनमा योगदान पुर्याउन सक्नुपर्छ। किनभने स्वच्छ वातावरण कहिले हुन्छ भने हामीले नै स्वच्छ वातावरणको निर्माणमा चाहिँ योगदान पुर्याउन सके भने मात्रै। अब इरान र अमेरिकाको युद्धले कति चाहिने स्वास्थ्य र चाहिने स्वच्छ वातावरणमा एउटा नकारात्मक प्रभाव पारे भन्ने कुरा चाहिँ ज्वलन्त उदाहरण छ। त्यसो भएको हुनाले कानुनी व्यवस्थाको सँगसँगै हाम्रा आचरण र व्यवहार पनि हुन जरुरी छ। जस्तो उदाहरणको लागि अब सुरुमा हाम्रो हिन्दू विधि शास्त्रका कुरा गर्ने हो भने हाम्रो हामीले शुद्ध नुहाई धुवाई गरेर एउटा लुङ्गी अथवा सानो वस्त्र लगाएर चाहिने शुद्ध भएर चाहिने खानपिन गर्ने भान्सा चाहिने स्वच्छ राख्ने बोट बिरुवाहरू तयार पार्ने जस्तो पिपलको बोटहरू यी इत्यादि के हुन् भन्दाखेरि यसले पनि चाहिने इन्भाइरोमेन्ट प्रोटेक्सनमा चाहिने एउटा सुरुदेखि नै चाहिने सकारात्मक प्रभाव चाहिने देखिएको थियो। तर अहिलेको बेलामा जति हदसम्म चाहिने हामीले विकास निर्माणहरूतिर गइरहेछौँ पोल्युसन पनि त्यत्तिकै निर्मित भइराखेको छ। त्यसो भएको हुनाले संवैधानिक व्यवस्था कानुनी व्यवस्था यी पर्याप्त मात्रामा हुँदा हुँदै पनि त्यसको कार्यान्वयन पक्ष नै कमजोर भएको हुनाले नेपाल मात्र होइन कि विश्वकै राष्ट्रहरूले चाहिँ नि यसतर्फ अरू विषयमा जति ध्यान दिइराखेका छन् वातावरण संरक्षणमा ध्यान नदिएको जस्तो मलाई लाग्छ।
अब आजको दिनमा हामीले कुरा गरिरहँदा वातावरण संरक्षणको सन्दर्भमा हाम्रा सामाजिक व्यवहार र कानुनी व्यवस्था हाम्रा सामाजिक व्यवहारमा बढोत्तरी गर्नुपर्ने देखियो या कानुनी व्यवस्थाले ती व्यवहारहरूलाई नियमन गर्नुपर्ने देखियो?
पक्का त्यही नै हो मुख्य कुरा। हाम्रो परम्परा हाम्रा सामाजिक परम्पराका कुराहरू प्र्याक्टिसहरू र हाम्रो भएका कानुनहरूलाई चाहिँ नि हामीले परिपालन र कानुन गर्ने हो भने स्वच्छ वातावरणको चाहिँ निर्माण हुन्छ र यो जुन 5 जुन एउटा अन्तर्राष्ट्रिय लेभलमा चाहिँ नि वातावरण संरक्षणको अभियान विश्वव्यापी रूपमा हामी लागिरहेछौँ त्यो सफल हुन्छ।
हाम्रा व्यवहारहरू चाहिँ कतातिर निर्देशित हुनुपर्छ त? अब
हाम्रा व्यवहारहरू भनेको एक त हाम्रो हिन्दू संस्कारमा भएका ती परम्परागत व्यवहारलाई चाहिँ नि हामीले लागू गरिराख्नु पर्यो र अर्कोतिर चाहिने भएका कानुनी र संवैधानिक व्यवस्थाहरूलाई कागजमा मात्र सीमित नराखेर समाज नागरिक सङ्घ संस्थाहरू र राज्य समेतले चाहिँ त्यसलाई ध्यानमा राखेर कार्यान्वयन पक्षमा जान सक्नुपर्छ अनि मात्र चाहिने वातावरण संरक्षणको उद्देश्य प्राप्ति हुन सक्छ जस्तो मलाई लाग्छ।
हाम्रा विद्यमान कानुनहरू कतिको पर्याप्त छन् यसमा?
हाम्रा कानुनहरू पर्याप्त मात्रामा त छैनन् किनभने एउटा कम्प्रिहेन्सिभ लेजिस्लेसनको रूपमा इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट जस्तो मैले भनिसकेँ संरक्षण ऐन 53 र नियमावली 54 छ तर मैले भने नि कि वाटर एयर र विभिन्न विधामा पनि कम्प्रिहेन्सिभ लेजिस्लेसन बन्नुपर्ने थियो तर राज्यले चाहिँ त्यसतर्फ ध्यान दिएको छैन भने भएकै इन्डाइरेक्ट लेजिस्लेसन जस्तो वन ऐन त्यस्तै विभिन्न औद्योगिक कल कारखाना सम्बन्धी ऐनहरू यी विभिन्न इन्डाइरेक्ट लेजिस्लेसनहरू लगभग विभिन्न छन् तर त्यसको पनि चाहिने इन्फोर्समेन्ट चाहिने एकदम कमजोर देखिएको छ। त्यसमा ध्यानै छैन राज्यलाई अथवा समाज र नागरिक समेतलाई ध्यानमा दिएको अवस्था त के हो? पोल्युसन कसरी हुन्छ इन्भाइरोमेन्ट प्रोटेक्सन कसरी हुन सक्छ भन्ने कुरा यस्तै जुन 5 जस्तो चाहिने एउटा भनौँ न अभियान आएको बेलामा मात्रै हामी कुरा गर्छौँ अरू बेला त वातावरण संरक्षणको विषयमा हामी ख्यालै गर्दैनौँ जस्तो मलाई लाग्छ। त्यसो भएको हुनाले यो सधैँभरि हामी चाहिने यसमा सचेत हुनुपर्छ जागरुक हुनुपर्छ र त्यसलाई चाहिने हामीले एउटा सिटिजनको ड्युटी सरह मानेर चाहिने अगाडि बढ्न सक्यो भने मात्रै चाहिने यसको यो उद्देश्य चाहिँ परिपूर्ति हुन सक्छ जस्तो मलाई लाग्छ।
वातावरण संरक्षणका चाहिँ यन्त्रहरू संयन्त्रहरू या टुलहरू भनौँ न हाम्रो सन्दर्भमा के हो?
हजुर
जस्तो उदाहरणको लागि पानीको सदुपयोग एउटा हुन सक्ला है। अब यस्ता चाहिँ के कस्ता यन्त्रहरू संयन्त्रहरू हामीले प्रयोग गरेर वातावरणलाई संरक्षण गर्न सक्छौँ?
यसो छ म कानुनको विद्यार्थी भएको नाताले म के भन्छु भने वातावरण संरक्षण ऐन र नियमावलीमा एउटा इआइए र आइई वातावरण प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरण सम्बन्धी चाहिँ व्यवस्था भएको छ। अर्थात् कुनै पनि औद्योगिक कल कारखाना या कुनै विकास निर्माणका कामहरू तपाईँ गर्नुहुन्छ भने त्यो गर्नुभन्दा पूर्व त्यसले वातावरणमा कति नकारात्मक प्रभाव पार्छ त्यसको राम्रोसँग चाहिने त्यो परियोजनाहरू ती कुराहरूको बारेमा चाहिने राम्रोसँग चाहिने अनुगमन अनुसन्धान गरेर त्यसमा कति हामी चाहिने सकारात्मक कुराहरू राख्न सक्छौँ त्यसलाई ध्यानमा राखेर चाहिँ हामी अगाडि बढ्यो भने चाहे त्यो पानीको विषय होस् चाहे वायुको विषय होस् चाहे अन्य कुनै विकास निर्माणका कुराहरू हुन् त्यसमा किनभने विकासका कुरा गर्ने बित्तिकै अथवा पानीको प्रयोग गर्ने बित्तिकै अथवा अन्य कुनै कुराको प्रयोग गर्ने बित्तिकै त त्यसमा वातावरणमा नकारात्मक प्रभाव त पर्छ नै तर त्यसलाई हामीले कसरी मिनिमाइज गर्ने त्यसतर्फ ध्यान दिनको लागि यो टुल्सहरू छ, इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट र रेगुलेसन अन्तर्गत इन्भाइरोमेन्ट इम्प्याक्ट असेसमेन्ट र इनिसियल इन्भाइरोमेन्ट इक्जामिनेसन जस्ता चाहिने टुल्सहरूको चाहिने त्यहाँ व्यवस्था गरिरहेको छ, र त्यो टुल्सको आधारमा चाहिने हामी अगाडि बढ्न सक्यो भने पक्कै पनि वातावरण यथास्थितिमा संरक्षित भएर बस्न सक्छ, होइन भने यसले विकराल रूप लिन सक्छ भन्ने मलाई लाग्छ।
तर अब हाम्रा प्रयासहरूले वातावरण संरक्षणका सन्दर्भमा विश्वव्यापी रूपमै कतिपय विषयले त प्रशंसा पाएकै छ।
अहिले नेपालमा हेर्ने हो भने म त इन्भाइरोमेन्ट लको एउटा प्रोफेसर पनि हुँ, यो यहाँले यसले त ठुलो अहिले चाहिने विश्वव्यापी रूपमा इन्भाइरोमेन्ट इस्युजहरूको राम्रो भइराखेको अवस्था, तर अरू विषयको तुलनामा यसको चाहिने न्यून अवस्था चाहिने मैले देखिरहेको छु। त्यसो भएको हुनाले राज्यले वा सरकारले यसतर्फ चाहिने ज्यादै गम्भीर भएर चाहिने जुन 5 जस्तो या अन्य कुनै कार्यक्रमको बेलामा मात्रै यस्ता कुराहरू नगरेर बेला मौकामा चाहिने यसतर्फ चाहिने गम्भीर भएर चाहिने वातावरण संरक्षणलाई चाहिँ अगाडि बढाउन अरू के उपाय गर्न सकिन्छ? एनजिओहरू थुप्रो छन्, तर खै तिनीहरूले चाहिने भएका चाहिने विज्ञहरूकै प्रयोग चाहिने गर्न सकिराखेको जस्तो मलाई लाग्दैन। त्यसो भएको हुनाले जति हुनुपर्ने हो त्यो मात्रामा चाहिँ हुन सकेको छैन। प्रयास भएका थिए हिजोका दिनमा, तर लामो समयदेखि यसतर्फ चाहिने प्रयास नभएको जस्तो मलाई अनुभव भइरहेछ। त्यसो भएको हुनाले यहाँले प्रश्न जुन गर्नुभयो त्यस अनुरूप मलाई त लाग्दैन इन्भाइरोमेन्ट प्रोटेक्सनका इस्युजहरूमा चाहिने हामी ज्यादै चनाखो भएर चाहिँ अगाडि बढेका छौँ। आजको दिनमा चाहिने हामी घट्दो अवस्थामा गइरहेको छौँ जस्तो मलाई लाग्छ।
अब यहाँले आफूलाई कानुनको विद्यार्थीका रूपमा परिचित गराउनु भयो, यहाँ कानुनको विद्यार्थी पनि र कानुनको प्राध्यापक पनि,
हजुर,
प्राज्ञिक क्षेत्रबाट चाहिँ कानुनको अपर्याप्ततालाई चाहिँ खोतल्ने प्रयास, कानुनलाई पूर्णता दिने सन्दर्भ र ती पूर्ण बनाइएका या अहिले विद्यमान रहेका कानुनको कार्यान्वयनका सन्दर्भमा के भूमिका हुनसक्छ प्राज्ञिक क्षेत्रको या यहाँहरू जस्ता विज्ञहरूको?
अब हामीले यदि राज्यले हामीलाई हामी या प्राज्ञिक क्षेत्रलाई प्रयोग गर्ने हो भने विभिन्न वातावरण संरक्षणका विधामा आवश्यक ऐन कानुनहरू निर्माण गर्नेमा, त्यसका ड्राफ्टिङ गर्नेमा, अन्तर्राष्ट्रिय स्तरमा भएका अरू ऐन कानुनहरूको अध्ययन गरेर एउटा राम्रो फिडब्याक चाहिने प्रोफेसरहरूले दिन सक्छन्, विद्यार्थीहरूले दिन सक्छन्। किनभने हामीले एलएलबीमा या एलएलएममा या बिएलएलबीमा जुन वातावरण कानुनको अध्ययन अध्यापन गर्ने गर्छौँ ती सिलेबस पाठ्यांशका आधारमा पनि धेरै ऐन नियमहरूमा चाहिने हामीले चाहिने निर्माण गर्ने, त्यसमा सुधार गर्ने र संशोधन गर्ने कामहरूमा चाहिने प्राज्ञिक क्षेत्रले चाहिने ठुलो योगदान दिन सक्छ मलाई लाग्छ। तर अब अहिले चाहिने अरू विषयहरू भन्दा हामी के देख्छौँ भने कि इन्भाइरोमेन्टल लको विषयहरू पढ्नेतिर विद्यार्थीहरू शून्य भइसकेछन्। किन भएका छन्? हामीले पनि त्यसतर्फ बडो चाहिने गम्भीर भएर ध्यान दिइरहेछौँ। जस्तो अरू विषयहरू कन्स्टिट्युसनल लको विषय भयो, कमर्सियल लको विषयहरू भयो, इन्टरनेसनल लको विषयहरू भयो, त्यतातिर विद्यार्थीको सङ्ख्या बढ्दै गएको अवस्था छ भने इन्भाइरोमेन्टल लकमा एलएलएम गर्ने विद्यार्थीहरूको सङ्ख्या न्यून भइसकेको अवस्था छ। यसले के देखाउँछ भने म अरू मुलुकभन्दा पनि नेपालको सन्दर्भमा के भन्न चाहन्छु भने वातावरण विषय या वातावरण कानुन का विषयहरू अध्ययन अध्यापन किन भइराखेको छैन? त्यसतर्फ चाहिने विद्यार्थीहरूको या अन्य सम्बन्धित व्यक्ति वा निकायहरूको चासो किन बढेको छैन, किन न्यून घट्दै गएको अवस्था छ? किन भन्दाखेरि त्यसले प्रतिफल पाउने सम्भावना चाहिने राज्यले दिन सकेको छैन। त्यसो भएको हुनाले दुर्भाग्य के छ भने राज्यले या सम्बन्धित निकायले हामी प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई चाहिने प्रयोग गर्नै सकिरहेको छैन। त्यो एउटा ठुलो दुर्भाग्य मलाई लाग्छ।
अब आजको दिनमा यो विद्यमान अवस्थालाई सुधार गर्ने सन्दर्भमा यहाँले चाहिँ विद्यमान कानुनका कमजोरीहरूका सन्दर्भहरू उठाउनु भयो, होइन, यसलाई सम्बोधन कसरी गर्ने, के कुराहरू गरियो भने यो कानुनका अपर्याप्तताहरूमा पूर्णतातर्फ हाम्रो यात्रा अघि बढ्न सक्ला?
यसमा 2-3 कुरा भएका ऐन कानुनहरूलाई संशोधन र परिमार्जित गर्नु पर्यो, त्यहाँ धेरै कमी कमजोरीहरू छ। अहिले चाहिने यो अन्तर्वार्तामा म डिटेलमा दिन सकिरहेको छैन। पहिले त संशोधन परिमार्जन गर्नु पर्यो भइरहेका कानुनहरूमा, ऐन कानुन नियमहरूमा। दोस्रो कुरा के छ भने त्यसको उपयुक्त र मनासिब चाहिँ नि कार्यान्वयन पक्ष लागू गर्नु पर्यो, कार्यान्वयनतिर चाहिँ अगाडि राज्य बढ्नु पर्यो। तेस्रो, नागरिक र समाजमा रहेका अरू व्यक्तिहरू जसलाई वातावरणले पनि हाम्रा व्यवहार र क्रियाकलापले चाहिँ वातावरणलाई नकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुराको एउटा ट्रेनिङ अथवा नलेजहरू दिने कार्यक्रमहरू सिर्जना गर्नु पर्यो। त्यस्तै बन्नुपर्ने बनाउनै पर्ने ऐन कानुनहरू जस्तो वाटर ल, एयर र यसै विभिन्न विधामा चाहिँ नि जसले वातावरण संरक्षण र सम्वर्धनमा ठुलो योगदान दिन सक्छ, यस्तो कम्प्रिहेन्सिभ लेजिस्लेसनहरूको जुन अभाव छ बनेकै छैन नेपालमा, ती ऐन कानुनहरूको निर्माण गर्नु पर्यो र संविधान प्रदत्त जुन यहाँले कुरा गर्नुभयो मौलिक अन्तर्गत स्वच्छ र स्वस्थ वातावरणको, त्यो सन्दर्भमा सर्वोच्च अदालत र मातहतका अदालतहरूले बेला मौकामा गरेका फैसलाहरूको पनि उचित कार्यान्वयन राज्यबाट हुनु पर्यो। गोदावरी मार्बल इन्डस्ट्रिजदेखि लिएर कति त कार्यान्वयन पक्ष भएको छ, तर कतिपय मुद्दाहरू सर्वोच्चले फैसला गरेको कार्यान्वयन हालसम्म राज्यले गर्न नसकेको अवस्था छ। यी तमाम कुराहरू यदि हुन सके भने पक्कै पनि चाहिँ वातावरण क्षेत्र संरक्षण क्षेत्रमा चाहिँ ठुलो सुधार हुन सक्छ भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो वातावरणीय कानुनका जानकार एवं प्राध्यापक विजय सिंह सिजापति, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।